نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير محسن انسانیت اس میں سے ہم نبی صلی اللہ علیہ وسلم کے روابط پڑھ رہے ہیں تو اب آج ہم پڑھیں گے اس میں خاص طور پہ آپ کے ازدواجی تعلقات پیچھے ہم نے نبی صلی اللہ علیہ وسلم کی ازواج مطہرات سے متعلق کچھ چیزیں پڑھی لیکن اب ہم اس کو خاص طور پہ دیکھیں گے کہ آپ رہن سہن اور معاشرت میں کیسے تھے تو کس طریقے سے نبی صلی اللہ علیہ وسلم جو ہیں وہ اپنے بیویوں کے ساتھ تھے اور حقیقت یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کے معاملات اس طرح کے دیکھے جائیں خاص طور پہ جو نبی صلی اللہ علیہ وسلم کے نکاح آج بھی مشرق اور مغرب میں موضوع سخن ہے یہ بات اور اس کا نتیجہ کیا نکلتا ہے کہ بہت ساری چیز ایسی ہوتی ہیں جس کو ہمیں علم نہیں ہوتا جواب نہیں دے سکتے کوئی بھی ہمیں کچھ کہے ہم آگے سے منہ دیکھتے رہتے ہیں ہم کہتے ہیں اچھا شاید جو کوئی ایسی ہی بات ہوگی تو آئیے دیکھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے جو اتنے مختلف نکاح ہیں ان کے پیچھے حکمت کیا تھی یقیناً حکمت تھی بس وہ ہم سے چھپی ہوئی ہے اور ہمیں اس کو ان شاء اللہ تعالیٰ لینا ہے پیج نمبر بولیے سب مل کر 575 نبی صلی اللہ علیہ وسلم کے متعدد نکاح جن خاص ضرورتوں پر مبنی تھے وہ یہ تھیں یعنی ہر شادی کے پیچھے ریزن آپ اس کو ذرا سا اپنے لیے سمجھیے کہ آج اپنے دور میں ہماری شادیاں ہوتی ہیں تو عموماً شادی کے پیچھے کیا ہوتا ہے لڑکے لڑکی کی شادی ہے گھر بسانا ہے اور اسی طرح کی باقی چیزیں لیکن نبی صلی اللہ علیہ وسلم کی شادیوں کے پیچھے ضرورت نہیں تھی صرف بلکہ اس کے اندر مختلف قسم کے معاملات تھے آپ کہہ سکتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کی شادیاں بھی دین کا ایک حصہ تھیں اور آپ نے انسانیت کو یہ سکھا دیا کہ کس طریقے سے زندگی میں ہر معاملہ اہم ہوتا ہے اور اس کو لینا ہوتا ہے اور آپ کا میرا ان ساری چیزوں کو جاننا بہت ضروری بھی ہے اس لیے کہ ہم سب کو اپنی زندگی میں کہیں نہ کہیں کسی نہ کسی موڑ پر ان چیزوں کی ضرورت پڑتی ہے تو یہ دیکھتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی مختلف شادیاں ان کے پیچھے کیا محرکات تھے کیا وجوہات تھیں اور پھر آپ نے ان کو کس طریقے سے مینیج کیا قبائلی نظام کا خاصہ ہے خاصہ مین خاصیت یعنی کریکٹرسٹک کیا ہے یا اس کا ایک اپنا طریقہ کار ہوتا ہے اور وہ کیا ہے کہ دائرہ عصبیت بڑا محدود ہوتا ہے اور اس کی سرحدات یعنی باؤنڈریز بہت ہی مضبوط رکھی جاتی ہیں قبائلی ذہن اپنے اور پرائے میں پورے تعصب کے ساتھ فرق کرتا ہے اندری حالات بکھرے ہوئے بے شمار قبائل کو جوڑنے کے لیے جہاں انسانیت گیر نظریے کی ضرورت تھی وہاں قائد کی ایسی شخصیت بھی مطلوب تھی جو سب کے لیے نہیں تو بیشتر اہم قبائل کے لیے اپنائیت رکھتی ہو عرب میں عملاً اصلاح و تعمیر کا کوئی کام کرنا کسی ایسے شخص کے لیے تو سرے سے ممکن ہی نہ تھا جس کا اپنا کوئی قبیلہ نہ ہو بلکہ معزز قبیلہ نہ ہو لیکن کام کو کامیابی سے تکمیل تک لے جانے کے لیے بین القبائلی روابط کی ضرورت تھی یہ سیاسی ضرورت بعض ازدواجی علائق کے لیے دائی بنی بات واضح یعنی قبائل جو ہوتے ہیں نا چھوٹی چھوٹی چیزوں میں بٹے ہوتے ہیں ٹولیوں میں بہت اپنے اپنے قبیلے کے لیے عصبیت رکھتے ہیں ہمارا قبیلہ جیسے اب گاؤں میں دیکھے لوگ آج بھی ذات برادری پہ مرتے ہیں اور چاہے ویسے کوئی چیز نہ آپس میں ملتی ہو لیکن اپنے خاندان اور اپنی برادری اور اپنے گاؤں کی بات کو اہم سمجھتے ہیں تو اب نبی صلی اللہ علیہ وسلم نے وہاں ایک ایسا نظریہ انٹروڈیوس کرایا جو پوری انسانیت کو جوڑ کے رکھنے والا تھا لیکن اس کے لیے عملی مثالیں بھی لازمی تھیں یعنی یہ کہہ لیجئے کہ جو دیہاتی لوگ ہوتے ہیں نا ان کو صرف باتوں سے نہیں سمجھ آتی ان کو کر کے دکھانا پڑتا ہے تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کچھ اسی طرح سے پھر شادیوں کے ذریعے سے یہ مقصد حاصل کیا مثلا ام المومنین حضرت جویریہ رضی اللہ عنہ کے معاملے کو لیجئے یہ بنو مستلق کے قبیلے کی خاتون ہے پورا قبیلہ نہایت طاقتور تھا اور ڈاکہ زنی اور لوٹ مار میں معروف خود حضرت جویریہ رضی اللہ عنہ کا والد نامی رہزن تھا رہزن کیا ہوتا ہے لٹیرے جس طرح ہوتے ہیں اسلامی حکومت سے اس قبیلے نے شروع سے ہی سخت عداوت اختیار کی یہ نہ تو نظم کو قبول کرنے پر تیار تھے نہ معاہدانہ روابط کے لیے آمادہ بلکہ مخالفت کے ہر محاذ پر موجود آخر اس قبیلے کو فوجی طاقت سے دبایا گیا حضرت جویریہ رضی اللہ عنہ قیدیوں میں آئیں، نبی صلی اللہ علیہ وسلم سے ان کا نکاح ہوا تو جماعت کے لوگوں نے پورے قبیلے کے قیدیوں کو رہا کر دیا، کئی لوگ رسول خدا کے سسرالی رشتہ دار بن گئے اور اب ہم ان کو قید میں نہیں رکھ سکتے۔ اس نکاح کی برکت دیکھیے کہ پورا قبیلہ راہزنی چھوڑ کر امن پسند اور مطیع نظام بن گیا، یعنی اوبیڈینٹ بن گیا، رولز کو فالو کرنے والا بن گیا۔ اب مدینہ کی حکومت کا قائد ان کا اپنا عزیز تھا۔ اسی طرح ام المومنین حضرت میمونہ رضی اللہ عنہ کے معاملے کو لیجئے۔ نجد کا علاقہ جہاں انتہائی سیاسی اہمیت رکھتا تھا، کیونکہ قریش کا ایک تجارتی راستہ عراق جانے کے لیے ادھر سے بھی گزرتا تھا، وہاں دعوت کے لیے اس کی زمین بے حد سنگلاخ ثابت ہوئی۔ یہاں کے لوگوں نے ایک دعوتی اور تعلیمی وفد کے 70 قیمتی افراد کو شہید کر دیا تھا۔ پھر متعدد بار اہل نجد نے اسلام کے خلاف فتنہ انگیزیاں کی تھی۔ حضرت میمونہ رضی اللہ عنہ سردار نجد کی اہلیہ کی بہن تھی۔ نبی صلی اللہ علیہ وسلم سے اس نکاح کے ہوتے ہی فضا بدل گئی اور نجد مدینہ کے زیر اثر ہوتا گیا۔ اس کے علاوہ ان کی متعدد بہنیں نہایت ممتاز سرداروں سے بیاہی ہوئی تھیں۔ بات واضح، یعنی آپ ایک شادی سے کسی قبیلے کو راہزنی سے بچا رہے ہیں، تو کسی جگہ آپ سیاسی فوائد اسلام کے نام پر لے رہے ہیں۔ اسی طرح ام المومنین ام حبیبہ رضی اللہ عنہا کون تھی؟ ابو سفیان کی بیٹی۔ ان کے بارے میں غور کیجئے کہ یہ قریش کے سردار اعلیٰ ابو سفیان کی صاحبزادی تھیں۔ اس نکاح کے بعد ابو سفیان پھر کبھی نبی صلی اللہ علیہ وسلم کے مقابلے پر میدان میں نہیں آیا اور اس کا زور مخالفت ٹوٹ گیا۔ بڑی حد تک اس نکاح نے فتح مکہ کا راستہ ہموار کر دیا۔ کبھی آپ بھی سوچتے ہوں گے، میں اکثر سوچتی تھی جب یہ موضوع پورا نہیں پڑا تھا، کہ نبی صلی اللہ علیہ وسلم سے لڑنے والے اور ان کی بیٹیاں آپ کے نکاح میں۔ وہ واقعہ تو آپ نے شروع سے سیرت کی کتابوں میں اور سکولوں میں بھی کہیں نہ کہیں پڑھا ہوگا کہ ابو سفیان آئے اور ام حبیبہ نے بستر لپیٹ دیا کہ نہیں جی، یہ تو ایک نبی کا بستر ہے اور آپ پاک نہیں، اور یہ تو پاک لوگوں کا ہے۔ تو میں اس وقت سوچا کرتی تھی، کمال ہو گئی، کیونکہ ہم اپنے ذہن سے سوچتے ہیں نا لو، ایک طرف اسلام نہیں قبول کیا ہوا اور ایک طرف نبی کو بیٹی دے دی۔ لیکن یہاں سے آپ کو اندازہ ہوگا کہ نبی صلی اللہ علیہ وسلم نے دشمنی برائے دشمنی نہیں کی۔ ہم میں سے بعض دفعہ کہتا ہے کہ جب ہمارا کسی سے بھی معاملہ بگڑتا ہے نا، تو ہم پھر اس کے اگلے پچھلے سارے، یہ بھی نہیں لینا، ہم نے اس کا کھانا بھی نہیں ہے، ہم نے اس کے کپڑے بھی نہیں پہننے، ہم ان کو نہیں بلایا، یہ ہمارے لیے مر گئے، ہم ان کے لیے مر گئے۔ نہیں، یہ غلط طریقے ہے۔ ہمیشہ بات اتنی رکھیے جتنی ہے، اور نبی صلی اللہ علیہ وسلم نے کفر کو ان کی بیٹیوں کے اسلام کے راستے کی رکاوٹ نہیں بنایا، کیونکہ دیکھیے بیٹیاں مسلمان ہو گئی ہیں، تو باپ اگر نہیں ہے تو کیا ہوا۔ اس سے یہاں یہ بھی دیکھیے کہ ہر عورت جو نبی کے نکاح میں وہ مسلمان تھی، باپ مسلمان نہیں ہے تو بیٹی مسلمان ہوئی تو انہوں نے نبی سے شادی کر دی کہ چلو بھائی اس نے دین بدل لیا تو جاؤ پھر اس کو اس کے دین والے سے شادی کر دو۔ تو یہ چیزیں بہت سمجھنے کی ہیں۔ پھر اسی طرح دیکھیے حضرت صفیہ رضی اللہ عنہ، ایک اونچے یہودی سردار حوی بن اختب کی صاحبزادی تھی۔ ان کے خاندانی مرتبے کے پیش نظر کسی طرح موضوع نہ ہوتا کہ ان کو کسی معمولی گھر میں جگہ ملتی۔ نبی صلی اللہ علیہ وسلم نے ان سے نکاح کیا تو پھر یہود کبھی مخالفانہ محاذ کا احیاء کرنے کی جرت نہ کر سکے۔ احیاء مین اس کو زندہ کرنا۔ حضرت صفیہ رضی اللہ تعالیٰ عنہ نبی صلی اللہ علیہ وسلم کے اذن سے یہودی عائزہ کی مالی خدمت بھی کیا کرتی تھیں، یعنی اپنے رشتہ داروں کا مال سے ان کا خیال رکھتی تھیں۔ حضرت حفصہ کون تھی؟ عمر فاروق کی بیٹی تھی۔ حضرت حفصہ رضی اللہ عنہ کے نکاح کے پس منظر میں دوسرے محرکات کے علاوہ ایک سبب یہ بھی کام کر رہا تھا کہ اسلامی معاشرے کے لیے جن رفقہ خاص کو نبی صلی اللہ علیہ وسلم نے اپنا مشیر بنا کر قیادت کی ترتیب دی، ان میں سے چار سر کردہ ساتھیوں سے آپ نے گہرے ذاتی علائق قائم کیے۔ حضرت ابو بکر کے گھر سے آپ نے نکاح کیا، حضرت عثمان کو یکے بدیگرے دو صاحبزادیاں نکاح میں دیں، حضرت علی کے گھر کو جناب فاطمہ سے زینت بخشی۔ اندری صورت حضرت عمر کو اس حلقہ خرابہ سے باہر نہیں رکھا جا سکتا تھا، آپ نے ان کی صاحبزادی کو بھی اپنے نکاح میں لے لیا۔ اس طرح نبی صلی اللہ علیہ وسلم نے مرکزی کڑی بن کر مستقبل کے ان قائدین کو باہم دیگر مربوط کر دیا۔ کتنی حکمت کی بات ہے، آپ سب کو بھی اپنے بچوں کے رشتے کرنے چاہیے اور پھر اللہ کرے وہ نبھ بھی جائیں۔ یاد رکھیے لائک مائنڈڈ لوگ، اگر آپ کسی جگہ کام کرتے ہیں نا، اگر یہ دین کا کام رشتہ داری میں بدل جائے تو تعلق بڑھ جاتا ہے۔ میں ایسی کئی مثالیں جانتی ہوں۔ یہ الگ بات ہے کہ بچوں کے ذہن ٹھیک نہ ہوں اور بچے پھر ماں باپ کی بھی لڑائیوں کا ذریعہ بن جائیں۔ اگر ایک آئیڈیل طریقے سے آپ اپنے بچوں کی تربیت کر رہے ہیں اگر اور کریں، تو پھر آپ کے بچوں کے لیے اسی کام کو کرنے والے दूसरे साथियों के बच्चों से ज़्यादा अच्छा रिश्ता कोई नहीं है। आपकी बेटी ने भी आपको भाग दौड़ करते देखा, आपके बेटे ने भी आपको भाग दौड़ करते देखा। जब ये दो मिल गए तो वो कहेंगे ज़िंदगी का यही तरीका है, वो जोड़ा भी भागने वाला बनेगा। मसला क्या है कि हमारे बच्चे हमें कुछ और ही करते दिखते हैं और फिर बाद में हम उनको नेक बनाएं। यानी ये एक बहुत दर्द मंदाना तरीके से पेश किया जाने वाला टॉपिक है कि आज के रिश्ते क्यों ख़राब हो रहे हैं। उसकी बहुत बड़ी वजह ये है कि माँ बाप की तरजीहात ठीक नहीं है, और इसकी वजह से कोई एक दीनदार भी हो तो दूसरे को वो समझ नहीं आता, दूसरा ज़रा और दीनदार है तो तीसरा नहीं। यानी सांचा एक रखें तरबियत का तो कभी घर नहीं टूटेंगे इंशाअल्लाह ताला। इसी तरह सौदा बिनते जमा, ये कितने नंबर की बीवी थी नबी सल्लम की? दूसरे की। हज़रत खदीजा की वफ़ात के बाद आपका सबसे पहला निकाह हज़रत सौदा से हुआ था। ये बनू अदी बनू नजार मदीना से थी। इनका पहला निकाह सुकरान बिन अमर से हुआ, और सुहैल बिन अमर जो माहदे हुदैबिया के वक्त कुरैश के नुमाइंदे थे, सुकरान के भाई थे। सुकरान ने हबश में इंतकाल किया। नबी सल्लम ने एक तरफ़ तो इनकी तालीफ़ कल्ब यानी दिल को नरम करने के लिए, और दूसरी तरफ हज़रत खदीजा के इंतकाल के बाद अपनी तन्हाई दूर करने के लिए निकाह कर लिया। ये वाक़िया 10वें साल नबूवत का है। हज़रत सौदा की उम्र बवक्ते निकाह नबी सल्लल्लाहु अलैहि वसल्लम के बराबर यानी 50 बरस थी। बाद में उन्होंने इस्तवाज के जिस्मानी मदा से बेनियाजी इख्तियार कर ली। सोचिए 50 साल की उम्र की एक औरत के क्या जज्बात होंगे ना। उस हिसाब से अगर आप देखिए, और हज़रत सौदा जिस्म की भारी भी थी, रंग भी इनका स्याह था, यानी कोई ज़ाहरी कशिश नहीं थी। इसके बरक्स हज़रत खदीजा रज़ी अल्लाह तआला अन्हा जिस्मानी तौर पर भी और हसीन जमील औरत थी, खूबसूरत औरत थी। तो आप देखिए कि इससे अगर अल्लाह के नबी का मिजाज देखें तो वो भी आपको दिखेगा। आज तो 70 साल के बूढ़े भी जाकर 16-17 साल की लड़की को निकाह में ले आते हैं, पैसे और दौलत और जायदादों और बाहर के वीज़ों के लालच में माँ बाप कर भी देते हैं। लेकिन नबी सल्लम के किसी निकाह में आपको ऐसा कोई मोहरिक नहीं दिखेगा। नबी सल्लम ने इस दवाजी राबतों को कायम करने में एक और अहम बल्कि नागुजीर ज़रूरत को पूरा करने का ख़ास ख्याल भी रखा है। तहरीक इस्लामी कामयाबी से अपने मराहल जब ही तय कर सकती है जबकि मर्दों के हलके के साथ साथ औरतों के हलके में भी मुतवाजी यानी बराबर का काम जारी हो। ये काम बग़ैर इसके कैसे हो सकता था कि औरतों की रहनुमाई और तालीम के लिए खुद इन्हीं के सिन्फ में से कुछ ज़हीन ख़वातीन को बतौर कायद और कारकुन के तैयार कर दिया जाए। इस्लामी निज़ाम हिजाब के साथ ये ज़रूरत सिर्फ दायरा इज़दवाज में ही पूरी हो सकती है, यानी जहाँ हर मुस्लिम फ़र्द की ज़िम्मेदारी है कि वह अपने घर की मस्तूरात को तहरीक इस्लामी की खिदमात के लिए तैयार करे। पैगंबर और कायद के लिए ज़्यादा बड़ी ज़िम्मेदारी है कि वह अपने घर को नमूने का घर बनाए और अपने अहले बैत को ख़वातीन की तालीम और तरबियत के लिए तैयार करे। यही ज़रूरत है जिसके तहत ख़ुद कुरान में नबी सल्लम की अज़वाजो बनात पर ख़ुसूसी तवज्जो दी गई। चुनाचे हज़रत आयशा सिद्दीका के अलावा हज़रत हफ्सा रज़ी अल्लाह अन्हा और उम्मे सलमा रज़ी अल्लाह अन्हा ख़वातीन में इल्मी और ज़हनी क़ियादत के काबिल बनी। बकी अज़वाज ने भी अख़लाक़ी हैसियत से अपने आप को काबिले तक़लीद नमूना बनाया। बस औक़ात इज़दवाजी रवाबित में नबी सल्लम को दूसरे फरीक की तालीफ़ क़ल्ब का गैर मामूली इख्तिताम भी करना पड़ा। मसलन अपनी फूफीज़ात हज़रत ज़ैनब बिनते जहश का निकाह खुद आप ही ने बाइसरार ज़ैद बिन हारिसा, बाइसरार यानी बाय फोर्स कह लीजिए या इसरार करके, ज़ैद बिन हारिसा से किया था। और मकसूद ये था कि ख़ानदानी इम्तियाज़ात की तंग हद बंदियाँ टूट जाए, फ़र्क था ना दोनों में, लेकिन आप चाहते थे कि ये ख़त्म हो जाए। निकाह बदकिस्मती से नाकाम हो गया और नौबत तलाक तक पहुँची। हज़रत ज़ैनब की दिल शिकस्तगी ज़ाहिर है और नबी सल्लम इसमें अपनी ज़िम्मेदारी भी महसूस करते होंगे। अपने निकाह में लेकर बेहतरीन शक्ल की तलाफ़ी फरमा सकते थे, मगर जाहिलियत की एक गलत रिवायत हायल थी। ज़ैद बिन हारिसा को आपने मुंह बोला बेटा बना रखा था, और रिवाजन ऐसी सूरत में बाप बेटे कैसे हकूक हर मामले में आड़े आते थे। इस रीत को अल्लाह ताला ने तोड़ दिया और बइज़्ने ख़ास हज़रत ज़ैनब रज़ील्ला अनहा को आपके निकाह में दिया। ऊपर हमने उम्मे हबीबा बिनते अबू सुफियान के निकाह की सियासी मसलियत बयान की, मगर इसकी भी एक वजह तालीफ़ कल्ब थी। ये उबैदुल्ला से ब्याही हुई थी और इन्हीं के साथ हिजरत करके हबश आ गई। हबश गई, वहाँ शोहर नसरानी हो गया और शराब नोशी में मुब्तला होकर मर गया। उम्मे हबीबा रज़ील्लाहु अन्हा ने इस्लाम पर बड़ा सुबात दिखाया। बहरहाल गरीबुल वतनी में शोहर का तर्क इस्लाम करना और फिर मर जाना दोहरा सदमा था। नबी सल्लम ने कासिद ख़ास अमर बिन उमैया अज़मरी को شاہ نجاشی کے پاس نکاح کا پیغام دے کر بھیجا. ام حبیبہ رضی اللہ عنہا کو اطلاع پہنچی تو اتنی خوشنود ہوئیں کہ خبر سنانے والی شاہی لونڈی کو اپنے زیور دے دیے. شاہ نجاشی نے خود نکاح پڑھایا. ام حبیبہ نے اپنے ماموں کے لڑکے خالد بن سعید ابی العاص کو وکیل بنایا. 400 دینار مہر شاہ نجاشی نے اپنے ہاتھ سے ادا کیا اور ضیافت کی. بعض روایت کے مطابق مدینہ میں تجدید نکاح کی گئی اور ولیمہ بھی ہوا. یعنی آپ دیکھیے کہ چونکہ یہ شادی شدہ تھی تب ابو سفیان کا تو کوئی روب نہیں تھا, کنٹرول نہیں تھا, تو یہ شادی شدہ تھیں, پھر بیوہ ہوئیں, اور پھر اللہ کے نبی نے شاہ نجاشی کو پیغام کیوں بھیجا, ان کو نہیں دیا؟ کیونکہ عورت کو ولی کی ضرورت ہوتی ہے. اب یہ اس وقت اس ملک میں تھیں تو لہٰذا ان کا نکاح سب سے زیادہ پروٹوکول کے ساتھ ہوا. تو یہاں سے مزاج بھی سمجھ آتا ہے کہ کبھی شادی کرنے کرانے کے لیے لڑکی لڑکے کو ڈائریکٹ خود ایک دوسرے کو اپروچ نہیں کرنا چاہیے. اس سے بہت خرابیاں پیدا ہوتی ہیں. جو نکاح ہونے بھی ہوتے ہیں وہ نہیں ہوتے, اور وہ باتیں جو بعد میں کھل جائیں تو اٹس اوکے, وہ پہلے ہی کھل جاتی ہیں. اور یہ ایک بہت ہی غیر فطری طریقہ ہے جو لوگ رشتہ کرتے کراتے ہیں. اگر وہ لڑکی لڑکے یا چاہے وہ عورت مرتی کیوں نہیں ڈائریکٹ ان کو بٹھا دیتے ہیں, بہت خرابی کی بات ہے. یہاں سے ایک عمل کی بات یہ نوٹ کیجئے. اسی طرح پھر ایک اور بیوی تھی, ام المساکین زینب بنت خزیمہ بن الحارث ہلالیہ بن بکر بن خوازن. نبی صلی اللہ علیہ وسلم کے پھوپھی زاد عبداللہ بن جاحش کے نکاح میں تھیں. ان کی شہادت غزوہ احد میں ہوئی تو نبی صلی اللہ علیہ وسلم نے ان کو بیوگی سے نکال کر اپنے حرم میں لے لیا. ظاہر بات ہے کہ یہ خالص گھریلو معاملہ تھا اور تالیف قلب کے ساتھ اس میں خاندانی پہلو بھی ملحوظ ہوں گے. تحقیق کے مطابق جملہ 11 نکاح نبی صلی اللہ علیہ وسلم نے کیے. اس سے زائد کی کمزور روایات پایا ثبوت کو نہیں پہنچتی. ان میں سے حضرت خدیجہ قبل ہجرت 10ویں سال نبوت میں اور زینب بنت خزیمہ صرف 3 ماہ اس دواج نبوی میں رہ کر 3 ہجری میں فوت ہو گئیں. نبی صلی اللہ علیہ وسلم کی عمر کا بالکل آخری دور ہے جس میں کل 9 ازواج مطہرات بیک دم حرم میں تھیں. ان میں سے بھی ایک حضرت سودا دنیاوی رغبتوں سے بالکل بے نیاز ہو گئی تھیں, لیکن جب قانون الہی نے پابندی عائد کر دی کہ اس کے بعد آپ نے کوئی نکاح نہیں کیا. آپ سورۃ الاحزاب میں پڑھتے ہیں کہ جب بیویوں نے اللہ کے نبی کو ہی چوز کیا تھا آیت اختیار ہے جو, تو اس کے بعد پھر آپ کو مزید نکاح کرنے سے روک دیا گیا تھا. عام مسلمانوں کے مقابلے میں قانون نے ایک استثناء یعنی ایگزمپشن دی آپ کو. عام مسلمانوں کو تو یہ حکم تھا کہ اگر 4 سے زیادہ کسی کی بیویاں ہوں تو وہ زائد تعداد کو طلاق دے دے, لیکن نبی صلی اللہ علیہ وسلم کو اجازت دی گئی کہ زائد ازواج کو پاس رکھیں. اس استثناء کی وجہ یہ تھی کہ ازواج نبی کو ضرورت دینی کے تحت امہات المومنین قرار دے کر محرمات میں داخل کر دیا گیا تھا. اب اگر ان میں سے کچھ کو نبی صلی اللہ علیہ وسلم سے طلاق دلوائی جاتی تو وہ بالکل تنہا ہو کے رہ جاتی. بات سمجھ رہے, کیونکہ اب 4 سے زیادہ وہ نہیں رکھ سکتے. ٹھیک ہے, اب نبی صلی اللہ علیہ وسلم کے اس دواجی علائق کی سیاسی اہمیت کو دیکھیے کہ ان کی وجہ سے ایک طرف مکہ کے قبائل اور مہاجر برادری سے اور دوسری طرف عام قبائل عرب سے قائد نظام کو جو رشتہ یگانگت حاصل ہوا اس کی وسعت ظاہر کرنے کے لیے ہم متعلقہ خاندانوں اور قبائل کے نام درج کرتے ہیں. یہ قبائل تھے مختلف, 11 قبیلے جو تھے جن کے ساتھ آپ کا تعلق ہوا, بنی اسد بن عبد العزہ, بنی عامر بن لوئی, بنی تمیم, بنی عدی, بنی محزوم, بنی امیہ, بنی اسد بن خزیمہ, بنو مستلق, یہود عرب, بنو کلاب, کلب سلیم, بنو کندہ. ان قبائل کے علاقوں کو اگر جغرافیائی تقسیم کے لحاظ سے دیکھیں تو یہ اندازہ ہوتا ہے کہ فی الواقع نبی صلی اللہ علیہ وسلم کی شخصیت بین القبائلی درجے پر آ گئی تھی, جو تمام بڑے بڑے قبائل کے لیے مرکزی حیثیت رکھنے کی وجہ سے اس عظیم وحدت کو پیدا کرنے میں کامیاب ہوئی جس کا تقاضا اسلامی تحریک کرتی تھی. بے شمار مزاحمتوں اور باغیانہ عزائم کو ان تعلقات نے ختم کر دیا, بلکہ بہت ہی دیرینہ تاریخی عدافتیں تک بے اثر ہو گئیں. سوچئے کہ ایک عظیم نصب العین جس سے ساری انسانیت کو بہرہ مند ہونا تھا, ایک نظام عدل و امن اور ایک عالمگیر رابطہ اخوت, کیا اتنی چیز نہ تھا کہ اس کے لیے اگر تعدد ازدواج سے عرب کے قبائلی ماحول میں راستہ ہموار ہوتا ہو تو کیا جائے؟ پھر پورے عرب کی وحدت اور نظم اور امن اور تمدن کی راہ پر ڈالنے کے لیے اگر یہ تدبیر بین طور پر مفید رہی تو آخر اس پر لے دے کیوں؟ یعنی جب اس دور میں کسی کو اعتراض نہیں گزرا تو آج کسی کو کیا مسئلہ ہے؟ در حقیقت دیکھا جائے تو یہ نبی صلی اللہ علیہ وسلم کا اظہار عظیم تھا کہ آپ نے انسانی بھلائی کے مشن کو کامیاب کرنے کے لیے اپنی وسیع مصروفیات کے ساتھ آخری عمر میں عیال داری یعنی بچے فیملی کا بوجھ، آخری عمر میں عیال داری کا اتنا بوجھ اٹھایا اور اپنے عالم فقر میں کن مشکلوں سے اہل بیت کے نان و نفقے کے انتظامات کیے اور گھر داری کے کتنے جھمیلوں کو اپنے سر لیا۔ کوئی آدمی تصور نہیں کر سکتا کہ ان سارے حالات کی یکجائی سے کسی آدم ذات کو کوئی لمحہ عشرت تو کجا، سکون کی کوئی گھڑی بھی ہاتھ آ سکتی ہے۔ امر واقعہ یہ ہے کہ اپنے اعلیٰ مقصد کی خاطر نبی صلی اللہ علیہ وسلم کا یہ اظہار تھا کہ تعدد ازدواج کا بار یعنی وزن اٹھایا۔ گویا جہاں تک تحریک اسلامی کے سیاسی پہلو کا تعلق ہے، محسن انسانیت کے وسیع ذاتی تعلقات نے ضرور راستے صاف کیے ہوں گے اور عوام کے لیے اسلام کی طرف بڑھنا آسان کر دیا گیا ہوگا۔ اب یہ تو تھے نبی صلی اللہ علیہ وسلم کے ازدواجی تعلقات، تھوڑا سا ہم اپنے اوپر تو سوچیں۔ آج ہمارا عموماً رشتے ناطے کرنے کرانے کے وقت کیا موٹیو ہوتا ہے؟ سچ بتائیں صرف بچے بچی شادی ان کی کھانے پینے، پڑھا ہوا ڈاکٹر ہے، لڑکی پڑھی ہوئی ہے، خوبصورت ہے، کماتی، اس سے بڑھ کے بھی کچھ ہوتا ہے؟ الا ماشاء اللہ، ہوتا ہوگا تو بڑی بات ہے۔ آج شادیوں میں جو برکت نہیں رہی، عموماً ہمیشہ نہیں، آج بھی ادھر رہے گی ان شاء اللہ تعالیٰ جن کے پاس معیار ٹھیک ہے، اس میں وجہ یہ ہے کہ ہماری شادیاں آج ایک کاروبار بن گئی۔ پہلے بیٹے بیٹیوں کو پڑھا کر ایک کموڈیٹی بناتے ہیں، پھر ان کی قیمت لگواتے ہیں، لو اتنا اس کو پڑھایا تو اب اس کی شادی ہم اس سے کر دیں، اب ہم اس سے کر دیں، اب یہ کر دیں، اب وہ کر دیں۔ یاد رکھیے، زندگی میں ایک اصول بنا لیں، اگر دائیے دین بن کے جئیں گے نا، آپ کی زندگی کے بہت سارے مسئلے اسی کے اندر آئیں گے۔ آپ اپنے اوپر لیں، ہاں آپ کو یہاں نا بیٹھنا، کام کرنا، آپ کا رات دن اس کے ساتھ جڑنا جڑانا کیوں چیلنج بن جاتا ہے؟ آپ کسی اور دائرے میں جی رہے ہیں۔ اب تک کم از کم جو آپ میں سے سینئر کلاس ہے، ان کو اور ان کے گھر والوں کو یقین آ جانا چاہیے تھا، اور آپ کو ان کو دلا دینا چاہیے تھا، اگر واقعی آپ کے دل کی پکار ہے کہ میری پوری زندگی، میرا اٹھنا بیٹھنا، میرے سفر، میرا خزر، میری خوشی، میرا غم، میرا اس کام کے ساتھ ہے، آپ انجوائے کریں، بلیو می، اس کے بعد زندگی خوبصورت ہوتی ہے۔ ورنہ تو ایک سٹرگلنگ پہ، میں ابھی آئی، کوئی نہیں آ سکتے آپ، گھر والے کدھر گئی تھی، کیوں گئی تھی، آج بھی جانا ہے، جمعے کو جانا ہے، ویکینڈ پہ جانا ہے، صبح بھی شام بھی جانا ہے، بھائی سوری میں اتنی باتیں نہیں سن سکتی، آپ کو پتہ ہے مجھے جانا ہے، یہ میری زندگی ہے۔ بلیو می، صرف خاموشی سے تھوڑا سا لاڈ یا تھوڑا سا آپ دیکھ لیں یا دکھا لیں، اگلے بندے کو بات کرنے کی ضرورت نہیں ہوتی، یہ ہماری ویکنیسز ہوتی ہیں، اور شاید اس کی وجہ یہ کہ ہمارا اپنا دل نہیں پھر پورا جمع ہوتا۔ اگر آپ میں سے کسی کا اپنا دل جم چکا ہے نا، تو پھر اس کو میرے ساتھ بیٹھ کر ٹپس لینی چاہیے، کیسے فیملی، گھر بار کو احساس دلائے۔ مقصد سامنے ہو تو رشتے کرنے کرانے نبھانے سب کچھ اسی مقام کے اندر ہو جاتا ہے۔ دنیا جو کہتی ہے کہنے دیجیے، آپ کی میری بلا سے۔ میں آپ کو ایک چھوٹی سی مثال صرف سکھانے کے لیے دوں گی، ویسے مجھے یقین ہے کہ میری بات سے بھی فائدہ کوئی نہیں ہونا آپ کو، اگر نہیں ہونا تو۔ ابھی میں تقریباً 81 days یو ایس اے میں رہ کر آئی ہوں، 81 دن، اور اس میں سے جہاں میرے ان لاز، میرے ہسبینڈ گئے ہیں، آف کورس ان کا حق ہے، وہ وہاں ان کا زیادہ وقت گزرا ہے وہاں، بٹ میں گئی ہوں، لیکن میں اتنا ہی وہاں رہی ہوں جتنا مجھے وہاں رہنے کی ضرورت تھی۔ جدھر جس مقصد کے لیے گئی تھی ان کو وقت پورا دیا ہے، اور انہی کے ساتھ جدھر جدھر ٹرپ تھے، 8-10 ڈفرینٹ اسٹیٹس میں پھرنا، کینیڈا میں جانا، وہاں کے 5-6 اسٹیشنس پہ پھرنا گھومنا، یہ پھرنا پھرنا برائے پھرنا نہیں تھا، بیگ تو کبھی کھلا ہی نہیں پورا، وہی ہینڈ بیگ آگے تیار تھا۔ جدھر جس نے مجھ سے جتنا کام لیا میں ادھر گئی، اور میں نے اپنے ان لاز کو بہت پیار محبت سے یہ بات بتا دی، ان کا شکریہ ہی کر دیا کہ بھئی آپ، اگر میں یہاں آ جاؤں گی تو زیادہ سے زیادہ کیا ہوگا، مجھے بھی اچھا لگے گا، آف کورس کس کو اچھا نہیں لگتا فیملی لائف، لیکن مجبوری کیا ہے کہ میں کچھ اور کمٹمنٹ کر کے آئی ہوں۔ مجھے بتائیے کہ کیا میں نہیں مجبور ہو سکتی رشتہ داروں کے آگے؟ اور کیا میرے شوہر کو نہیں پتہ چلا ابھی اتنے سالوں میں کہ اس کی زندگی کا قبلہ کیا ہے؟ جدھر بھی گئے ہیں، جدھر بھی، آج بھی شاید 8 ملکوں کے سفر پلاننگ کے اندر، اور کوئی کدھر اور کوئی یہیں، ان کی ٹکٹس اور چل رہا ہے سب کچھ، دن رات یہ ہو رہا ہے، لیکن اللہ گواہ ہے اس میں، اور اللہ ہی گواہ ہے اس میں کہ کہیں گئے ہیں یا کہیں سے آئے ہیں، کتنا رہے ہیں، کتنی دیر، کب، کہاں، یہ سب اسی دین کے کام کے لیے۔ साइड की चीज़ें हमें बहुत मिल जाती हैं, प्यार भी मिलता है, मोहब्बत भी मिलती, दावतें भी मिलती, दुआएं भी मिलती, हम घूमते भी, दैट इज़ साइड इशू। पाकिस्तान जाएंगे, अपनी सारी फैमिली को मिलेंगे, बट दैट इज़ साइड इशू। देखिए अब अपनी कीमत लगवा लें, ये जो आपकी ज़िंदगी के अब कुछ साल हैं, मुझे भी नहीं पता मेरे कितने आपके कितने, वैल्यू योर सेल्फ, वरना मेरी गुलामी है। आप कहेंगे अच्छा भी कहीं जाए, नहीं पहले इधर के हक अदा करें। आप एक काम कर लेते हैं, अल्लाह आपके आगे दूसरा ले आता है, आप दूसरी करेंगे, करीब की नेकी कोके करते जाएं, दूर की नेकी आपसे कदम चूमेंगे। आपको यकीन नहीं आएगा कि ये मेरे जैसे नाकारा इंसान से अल्लाह नेकी ले रहा है, ये मेरे लिए लोग कह रहे हैं, ये मुझसे ये काम लेना चाहते हैं। शर्त एक है कि जो करें प्यार से मोहब्बत से करें, और रोते रहेंगे तो अल्लाह ही रोते ही रहेंगे, तरस खाएं तरस खाते रहेंगे, मजलूम बन के जिए या हक लेकर जिए, इट्स योर डिसीजन। इंसान कभी आपको नहीं छोड़ेंगे। और बाज़ दफ़ा ये हमारा बहुत बड़ा धोखा होता है, हम अपनी जिम्मेदारियों में फंसे हुए, मेरे घर वाले बहुत बड़े लाडले हैं और मैंने अपने घर वालों को स्पॉइल किया हुआ है। कल आप जाकर तो देखें इस दुनिया से, तीसरे दिन तक सारी चीज़ें सेट हो चुकी होंगी, ये सिर्फ एक धोखा होता है हमारा। तो हर एक अपने आप को चेक करे। मैं कहूँ, मैं नबी सल्लम के इस टॉपिक को पढ़ाते हुए बहुत इमोशनल हो गई, इसलिए कि देखिए ना, लाड़ चाल तो क्या कहते हैं, अपनी मर्जी अपने जियो, 11 शादियां करो, एक हसीना आलम, एक मिस वर्ल्ड, दूसरी शहजादी, तीसरी कलोपत्रा, दिल तो ये कहता है ना। कभी करीब आकर कोई मिशन के साथ जीने वालों को तो देखें, उनकी ज़िंदगी का एक तिनका भी टूटे तो वो कैसा टूटना चाहिए, एक तिनका भी उठाएं तो ये उठा भी सकते हैं कि नहीं उठा सकते, ये खा भी सकते हैं कि नहीं, ये पहन भी सकते हैं कि नहीं, ये ले भी सकते हैं कि नहीं, क्या नहीं कर सकता बंदा, मुझे बताइए। नफ्स को एक दफ़ा छुट्टी तो दें, आप पाँव तो उठाएं नफ्स से, आपके घर में पाँव रखने की जगह ना रह जाए, इतनी दुनिया जमा होगी, लेकिन नफ्स पे पाँव रखें। और इसमें सिर्फ दुनियादारी और दुनिया की चीज़ों पे पाँव नहीं रखना पड़ता, इसके लिए फिर आपको जज्बात भी कई दफ़ा छोड़ने पड़ते हैं, आपको मोहब्बतों की कुर्बानियाँ, बातें सुननी पड़ती हैं। बातें वैसे मुझे तो आज तक किसी ने नहीं की, आप लोग करते होंगे तो मेरे तक कोई नहीं पहुँची। मेरा गुमान है कि मुझे कोई नहीं बातें करता ज़िंदगी में, किसी ने मुझे नहीं बातों में शामिल किया, मेरे तक पहुंची नहीं, पहुंची होगी तो मैं मानूंगी भी नहीं, पहुंचती भी कोई नहीं। ये सिर्फ एक खौफ होता है, लोग बातें करेंगे, हाय मेरे साथ ये ना हो जाए, हाय ये होगा, लोग मेरे साथ ये है। तो मैं कहती हूँ कि लोगों की गुलामी से निकलिए, और या का नाबुद या का नस्तैन, की गुलामी का फंदा तो पहने, फिर जो आपकी कदर करेगा वो मालिक, वो दुनिया का कोई बंदा नहीं कर सकता। सारी दुनिया मिलकर मेरी आपकी वो कीमत और वो वर्थ पहचान ही नहीं सकती। आप कितने क्यों ना टैलेंटेड हो, कुछ भी नहीं देंगे लोग, एक वक्त अच्छा कहेंगे, दूसरे वक्त बुरा कहेंगे। आज मानिए, देखिए आपकी तारीफें, कल इनकार करिए, सब किया किराया आपके हाथ में देंगे। एक हस्ती है जो कभी बंदे को नहीं छोड़ती, और वो अल्लाह की हस्ती है। और आप देखिए कि जब ये एक लीडरशिप होती है ना, उसी से फिर सहाबा का दौर शुरू हुआ। सहाबा की एक बहुत बड़ी खूबी थी, नबी के बोलों से ज़्यादा, आपके कॉल से ज़्यादा, आपके अमल से सीखते थे, पीछे लगे रहते थे। इस पे नबी मुस्कुराए तो हम भी मुस्कुरा लें, इस पे गुस्से में आ गए तो हम भी गुस्से, ये बात कहते हुए नबी का बटन खुला हुआ था तो मैं भी खोल लूँ। ऐसी अदाएँ आपने बहुत सारी सुनी होंगी। इसके मतलब एक छोटा सा टॉपिक आगे पढ़ते हैं, अवाम खुद आगे बढ़ते हैं, यानी जब लीडर बढ़ने वाला था तो फिर आगे क्या हुआ। किसी भी असूली इनकलाबी तहरीक की तरह मुस्न इंसानियत के कारनामे को दो बड़े हिस्सों में तकसीम किया जा सकता है। ये जुमला लिख लें, दो बड़े हिस्से। एक वो दौर जबकि इस्लामी तहरीक खुद अवाम के करीब जा जा कर इनको पुकारती थी, याद तो कीजिए नबी का वो कोहे सफ़ा पे खड़ा होना और एक एक को पुकारना, एक एक कबीले का नाम ले लेके पुकार रहे थे, एक एक रिश्ते का नाम ले लेके, राव खूल ला इलाहा इल्लल्लाह तुफ्लिहून। जब आयते उतरती मंजिर शीरत कल अखरबीन, तो नबी पुकार रहा था लोगों को। दूसरा वो दौर जबकि अवाम खुद आगे बढ़ने लगते हैं और इस्लाम के दरवाजे पर खुद दस्तक देने लगे कि हम अंदर आना चाहते हैं। कुरान में कहा है, यद खुलू नन्ना सफ़ी दीन ही अफवाजा, सूरत नसर। इज़ा जा नसरुल्लाह वल्फत्ह वरायतन्ना सयदखुलूना फी दीनिल्लाह अफवाजा, करो क्या फसब्बिह बिहम्दि रब्बिका वस्तग़फिर इन्नहु काना तव्वाबा। ये ज़रूर आता है, इन्ना माल उसरी युसरा, आप कहते हमें कहना पड़ता है, लोगों को बुलाना पड़ता है। कहिए, जिस दिन ये दौर पूरा हो जाएगा, आप अपना काम कर लेंगे, लोग आपसे आके पूछना शुरू हो जाएंगे। एक तो हमारी बहुत अच्छी सिस्टर हैं, तो वो अपना सुना रही थी कि जब स्कूल खोला था तो एक दो बच्चा नहीं आता था, थोड़ी सी फीस दूसरे स्कूलों से कुछ ज़्यादा थी, कुछ भी स्टैंडर्ड था उसका। लेकिन आज ये हाल हो गया कि हमारी वेटिंग लिस्टों को लोग चेस कर रहे होते हैं। अब लोग आना चाहते हैं, बच्चों को भेजना चाहते हैं, लेकिन हमारे पास जगह नहीं है। तो ये जो दूसरा दौर है ना, ये दूसरा दौर दौरे तौसी होता है, इसको नोट करें, एक्सपेंशन। अगर कोई इंस्टीट्यूट और कोई तहरीक एक्सपैंड नहीं हो रही तो ख़तरे की अलामत है, ख़ास तौर पे उन लोगों के लिए जिन्होंने इस काम को शुरू किया होता है। कोई किसान ये नहीं चाहता कि फसल में कीड़ा पड़ जाए या कोई टिड्डी दल पड़ जाए। तो जिन्होंने इस काम में अपना खून पसीना सींचा होता है ना, उनको गम क्या होता है कि काम बढ़ क्यों नहीं रहा, घट क्यों रहा है। तो ये जो दौरे तौसी है, ये बड़ा अहम है। और ये जब आ चुकता है तो फिर तमाम मज़ाहमतें ख़त्म हो जाती हैं और तमाम मनफी रुझानात मैदान छोड़ देते हैं। मुखालफत कितने साल की मक्का वालों ने? 13 साल। जब मदीना में पहुँच कर मुसलमान इस्टेब्लिश हुए, उन पे कामयाबियों के दरवाज़े खुलते गए, सब ने छोड़ दिए रास्ते रोकने। वो फिर बिलाल ही थे जो अपने सीने पे पत्थर सह गए और कोयलों पे लिटाए गए और पिघलाए गए और उनकी चर्बियाँ पिघली। तो याद रखिए, शुरू में मुकावटे ज़्यादा। अब आपको भी कोई नहीं बातें करता होगा, या आपकी खुशफहमी है कि अभी भी आपके रिश्तेदार आपको बुरा कहते हैं, या आपके शहर में आपको लोग क्या कहते थे, क्या कहेंगे। कोई कुछ नहीं कहता, किसी के पास इतना वक्त नहीं है, लोग आपसे आइडियाज़ लेकर काम करने में मसरूफ़ हैं, कोई परवाह नहीं। एक दिन आप एक ज़रा बेकार सा फैशन का कपड़ा पहन के निकलें, एक दफ़ा कोई आपको बुरा कहेगा, दूसरी दफ़ा, तीसरी दफ़ा लोग नोटिस भी नहीं करेंगे, कहेंगे ये पहनती ऐसे उल्टे पुल्टे कपड़े हैं। इट्स ओके, ये फितरी सी बात है, लोग ज़्यादा देर नहीं रहते। मगर इस दौर तक पहुँचने के लिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम और आपके साथियों ने बड़े बड़े जतन किए और खून पसीना एक कर दिया। बात समझ रहे? ये खून पसीना एक करने वाले थोड़े से लोग चाहिए होते हैं। किसी भी जगह तौहीद का पौधा लगाना हो, किसी भी जगह खैर के लिए कुछ करना हो, कुछ लोग चाहिए, फुल टाइम जान तन मन धन लगाने वाले। कुल इन सलाती व नुसुकी व महया व ममाति लिल्लाहि रब्बिल आलमीन। और ये आप और आपके साथी थे, उन्होंने किया। एक तरफ फिक्री दावत के मैदान में साबित कर दिया कि दलील की कुव्वत हमारे साथ है, यानी इस्लाम कौन सा दीन है? दलील का दीन है। सूरह तौबा 10वें पारे का पहला रुकू, मन खलका खलकम बैना, जो मरता है वो हलाक होता है, तो दलील मरे, और जो जीता है वो दलील से जिए। दूसरी तरफ अखलाकी दायरे में धाक बिठा दी कि इस्लाम का बनाया हुआ इंसान नहायत बेहतरीन नमूना इंसानियत है, करेक्टर बिल्डिंग। आपको देख कर लोग हैं ये बेजरर लोग हैं, ये किसी के बारे में हालचाल में से ज़्यादा पूछते नहीं, ये कुटो नहीं लेते कौन किधर है, किसको पैसे मिलते हैं, किसकी क्या तनख्वाह है, कौन किधर रह रहा है, कौन किसका ताल्लुक है, उसकी शादी हुई नहीं। ऐसे लोग बन जाइए कि लोग आपके पास स्कूल में आए, कि ये दिलचस्पी नहीं लेते। कई लोग ठोकरे वाले होते हैं, वो सहारा ढूंढ रहे होते हैं। अब जाते ही हर बंदा, वो कौन है जी, कहाँ से है जी, शादी हुई थी जी, किधर हुई थी, फिर क्या हुआ जी, अच्छा जी कहाँ रह रहे हैं, क्या खा रहे हैं, कितनी तनख्वाह, वो कल नहीं आएगा। याद रखिए, किरदार दा माला युरीबिक ला माला युरीबिक, उसको छोड़ दीजिए जो शक में डाले, उस पर ले लीजिए जो शक से दूर करे। और मिन हुस्न इस्लामी तर्कहु माला, यानी किसी भी इंसान का इस्लाम कितना को खूबसूरत है, अपना लिखे, मेरा इस्लाम कितना खूबसूरत है, जितना मैं बेमानी चीज़ों से दूर भागती हूँ, मुझे कोई केयर नहीं। 100 दफ़ा कोई आपके पास आकर बैठे, उसको चाय पूछिए, पानी पूछिए, सलाम कीजिए, स्माइल दीजिए, लेकिन कोई ज़ाती बात ना पूछिए, टो ना रखिए, आपस में डिस्कस ना करें। ये दूसरी चीज़ थी जिससे एक गिरोह बना। और तीसरी चीज़, तीसरी तरफ सियासी बसीरत के लिहाज से अपना सिक्का जमा दिया कि हम लोग मामलात के गिरोह को खोलना बांधना जानते हैं। ये बहुत बड़ी बात थी नबी की। यानी दीनदार बेवकूफ़ नहीं होता, नहीं होना चाहिए, कि उसको पता ही नहीं कि उसके साथ कौन खेल खेल गया। सियासी बसीरत बहुत ज़रूरी होती है। اور چوتھی طرف میدان کارزار میں اپنا لوہا منوا لیا کہ ہم مزاحمتوں سے نمٹ سکتے ہیں اور ظلم و جور کو ناکوں چنے چبوا سکتے ہیں۔ دماغوں کو متاثر کیا، دلوں کو جھنجھوڑا، جذبات کو ساتھ لیا، سعادت مند روحوں کو متفق بنا کر گلے لگایا۔ یقین کریں کہ ایک لفظ سونے کے پانی سے لکھنے والا۔ اتنا پیارا خراج تحسین تو اللہ کے نبی کے بارے میں کسی نے شاید ہی دیا۔ غیر جنگ پسند قبائل کو معاہداتی نظام میں منسلک کیا اور جنگجو مخالفین کا جنگی زور توڑ کر راستہ صاف کیا۔ تب کہیں جا کر وہ وقت آیا کہ عوام ہر چہار جانب یعنی چاروں جانب سے نئے مرکز امید مدینہ کی طرف گامزن ہوئے۔ یہ لکھے، یاد رکھیے گا کہ یہ تحریکوں کی زندگی کی ہسٹری جب کھلتی ہے نا تو پتہ چلتا ہے کہ کہاں سے چل کے بندہ کہاں پہنچتا ہے، کیسے انسان کی تربیت کی جاتی ہے، کبھی آزمائشوں سے، کبھی خوشیوں سے، کبھی نعمتوں سے، کبھی کچھ، پھر کہیں جا کر کوئی کام ہوتا ہے۔ تو صحابہ کرام کو اللہ کے نبی کے ساتھ اللہ نے جو جوڑ دیا اور آپ سے وہ کام لے لیا، آج تک دیکھیے اس کی بنیادیں مضبوط تھیں تو کام بھی چل رہا۔ تو کیا پتہ چلا پھر آج اس حصے سے ہمیں کہ اپنے آپ کو دوبارہ دیکھیے، سیلف اسیسمنٹ، سیلف انالیسس، پھر انشاءاللہ آپ کو پتہ چلے گا کہ آپ کتنے قیمتی ہیں۔ دین سیکھ کر تبدیلی ضرور آنی چاہیے، نہیں آ رہی تو فکر کیجیے، کم آ رہی ہے تو تیز کیجیے، اور زیادہ آ رہی ہے تو شکر کیجیے، اور اس کے ساتھ جڑے رہے۔ آج اس چیز کو توڑیے، کاٹیے، پھوڑیے، دیکھیے ذرا کہاں جاتا ہے، کچھ بھی تو نہیں ساتھ رہتا۔ اللہ تعالیٰ ہمیں نبی صلی اللہ علیہ وسلم کے ایک ایک معاملے میں آپ کے نقش قدم پہ چلنے کی توفیق عطا فرمائے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔